यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आन्दोलनरत शिक्षकलाई तत्काल वार्तामा बसे विद्यालय फर्कन प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईद्वारा मन्त्री पदबाट राजीनामा। बाल बालिकालाई शिक्षाको अधिकारबाट वञ्चित नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आन्दोलनरत पक्ष र सरकारसँग आग्रह। संघीय निजामती सेवा सम्बन्धी विधेयकमाथिको छलफल अन्तिम चरणमा। र इसाई धर्मगुरू पोप फ्रान्सिसको 88 वर्षको उमेरमा निधन।
विदेश गए परी चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनुहोस् हामीसँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसारभरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकलाई तत्काल वार्तामा बसेर विद्यालय फर्कन आह्वान गर्नुभएको छ। नेपाल प्रगतिशील प्राध्यापक संगठनको 11 राष्ट्रिय सम्मेलनको उद्घाटनमा प्रधानमन्त्री ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने शिक्षकका मागलाई राज्यले सम्बोधन गर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन रहेको र प्रक्रिया पुर्याएर संसदले पास गर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले शिक्षकहरूको आन्दोलनले विद्यार्थी र अभिभावकलाई असर पारेकाले त्यसबाट शिक्षकलाई समेत लाभ नहुने विचार व्यक्त गर्नुभयो।
मैले त संसदमा छलफल हुँदैछ, समितिमा आउँछ, त्यो संसदबाट पारित हुन्छ। तपाईँहरू गम्भीर हुनुपर्छ। सब कुराहरू हामी पुरा गरिदिन्छौँ। वार्तामा आउनुहोस्, कुरा गर्नुहोस्। सब कुराहरू हामी नगर्ने भन्ने कुरै छैन। संविधान विपरीतका कुराहरूलाई सरकारले नियन्त्रण गर्छ। संविधान सम्बन्ध व्यवस्था सम्बन्ध कुराहरूलाई सरकारले सम्मान गर्छ। त्यसो भइसकेपछि उहाँहरू किन सड़कमा आइरहनु पर्छ?
त्यस अवसरमा उहाँले समृद्धि र अग्रगतिका लागि बौद्धिक सक्रियता देखाउन प्राध्यापकहरूलाई आग्रह समेत गर्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिनुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर शिक्षा मन्त्री भट्टराईले हिजो राजीनामा बुझाउनु भएको उहाँको सचिवालयले जनाएको छ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलन 20 दिनमा प्रवेश गरेका बेला शिक्षा मन्त्रीले राजीनामा दिनुभएको हो। राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनरत शिक्षकको माग वार्ताको माध्यमबाट समाधान खोजी बालबालिकालाई शिक्षाको अधिकारबाट वञ्चित नगर्न आन्दोलनरत पक्ष र सरकारसँग आग्रह गरेको छ। आयोगले समयमा नै समस्याको सम्बोधन हुन नसकेमा त्यसबाट लाखौं विद्यार्थीहरूमा मनोवैज्ञानिक रूपमा दूरगामी असर पर्न सक्ने उल्लेख गर्दै शान्तिपूर्ण र सहज तरिकाले समाधान खोज्नुपर्नेमा जोड़ दिएको छ। मन्त्री परिषद बैठक हिजो साँझ बसेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा विशेष गरी आन्दोलनरत शिक्षकका माग मुद्दा सम्बोधनका विकल्पका साथै मन्त्रालयहरूका नियमित एजेण्डाका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। रूपन्देही जिल्लाको दानव नदीमा बेपत्ता भएका तीनजना मध्ये एकजनाको शव फेला परेको छ। खोज तलाशको क्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर 2 15 वर्षीय राजन यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ। नदीमा पौडी खेल्ने क्रममा तीन बालक बेपत्ता भएका थिए। बेपत्ता भएका लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर 2 बस्ने 12 वर्षीय मुन्नु हरिजन सोही वडाका 13 वर्षीय उमेश यादवको खोजी जारी रहेको प्रहरीले जनाएको छ। सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर हिजो 2 बेपत्ता भएका छन्। बराह क्षेत्र मन्दिरमा पूजा गर्न गएका इटहरी उपमहानगरपालिका 16 बालग्राममा 16 वर्षीय जेनेश आचार्य र 40 वर्षीय नवराज बास्तोला नदीमा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवड़ाले जानकारी दिनुभयो। भान्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि बचाउन जाँदा मामा पनि बेपत्ता भएको प्रहरीले जनाएको छ। दुवैजनाको खोजी भइरहेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले बढ़दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको बताउनु भएको छ। बैंककमा शुरू संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग युएनस्केपको 81 सत्रलाई सम्बोधन गर्दै उहाँले यस क्षेत्रले कैयौं गम्भीर चुनौतीहरूको सामना गरिरहेको र तीमध्ये अव्यवस्थित शहरीकरण पनि एक रहेको बताउनुभयो। उहाँले सहनशील र दिगो शहरी विकासमा जोड़ दिँदै यसका लागि समावेशी र हरित शहरहरूमा लगानी गर्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा सम्बन्धी विधेयकमाथिको छलफल अन्तिम चरणमा पुर्याएको छ। संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि हिजो छलफल गर्दै समितिका सभापति रामहरि खतिवडाले समितिको आगामी बैठकमा विधेयक पारित गर्ने गरी अगाडि बढ़ेको बताउनुभयो। समितिले मिल्न बाँकी विषयमा सहमति जुटाएर विधेयक पारित गर्ने जनाएको छ। छलफलका क्रममा भ्रष्टाचारको मुद्दा लागेका कर्मचारीले निवृत्ति भरण नपाउने, दोहोरो सुविधा लिन नपाउने लगायत का विषयमा सहमति भएको छ। संघीय निजामती सेवा विधेयकमा प्रस्तावित कुलिङ पिरियडको समय एक वर्ष राख्ने कि दुई वर्ष भन्ने विषय भने सांसदहरूबीच मत बाँझिएको छ। छलफलका क्रममा सांसदहरूले कुलिङ पिरियड सबैका लागि एउटै राख्नुपर्ने र कसैलाई पनि विभेद हुने गरी कानून निर्माण गर्न नहुनेमा जोड़ दिनुभयो। जुम्ला सदरमुकाम खलंगा बजारमा आजदेखि शुरू हुने हिमाली सम्वादको सम्पूर्ण तयारी पूरा भएको छ। आजदेखि शुरू हुने उक्त कार्यक्रम भोलिसम्म सञ्चालन हुनेछ। हिजो पत्रकार सम्मेलन आयोजना गर्दै सम्वादले यकिन गरेका हिमाली क्षेत्रका समस्यालाई स्थानीय, प्रादेशिक, संघीय र अन्तर्राष्ट्रिय स्तरमा उठान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सम्वाद संयोजक समितिका प्रमुख गोविन्द बहादुर शाहीले बताउनुभयो। उहाँले कार्यक्रममा कर्णाली प्रदेशका 10 जिल्ला मध्ये 8 जिल्लाका युवा सहभागी हुने जानकारी दिनुभयो। कार्यक्रममा वातावरण विज्ञ, नीति निर्माता, हिमाली क्षेत्रका समुदाय प्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी निकायका प्रतिनिधिको सहभागिता रहने कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ। संवादमा कर्णाली प्रदेशका हिमाली समुदायका बालबालिका, आदिवासी र सीमान्तकृत समुदाय, महिला र किशोरी, हिमाली क्षेत्रमा कार्यरत नागरिक समाज संगठन, विकास साझेदार, संयुक्त राष्ट्रसंघीय निकाय, सरकारी तर्फका सहभागी, स्थानीय सरकारका प्रतिनिधि र नीति निर्माता, प्रदेश र संघीय सरकारबाट प्रतिनिधित्व गरी करिब 150 जनाको सहभागिता रहने आयोजकले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशैभरि सुरक्षित पर्यटन तथा सार्वजनिक स्थानको उचित संरक्षणका लागि राज्यका तर्फबाट आवश्यक पहल हुन जरूरी रहेको बताउनु भएको छ। ताप्लेजुङमा अवस्थित पाथिभरा देवी जाँदै गरेको सवारी साधनमा करेन्ट लाग्दा तीर्थालुहरूको निधन भएको घटनाले यस्तै पाठ सिकाएको उहाँको भनाइ छ। सामाजिक सञ्जाल मार्फत अध्यक्ष दाहालले घटनामा तीर्थयात्री दुर्गा भट्टराई, आध्याचार्य सरिता पौडेल र विनोद पौडेलको मृत्यु भएको दुःखद घटनाले स्तब्ध बनाएको लेख्नुभयो। उहाँले मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको निशुल्क गुणस्तरीय उपचारका लागि सरकार समक्ष माग समेत गर्नुभयो। हिजो पाथिभरा जाँदै गरेको जीपमा आग लागि हुँदा 4 जनाको मृत्यु भएको थियो। सशस्त्र द्वन्द्वका कारण विस्थापित भएका बाँकेको दुर्गम क्षेत्र नरैनापुरमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि स्थानीयलाई प्रशासनिक कामका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ। 21 वर्षपछि पुनर्स्थापना भएको इलाका प्रशासन कार्यालयबाट 9 महिनामा 1151 जनालाई नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ। बाँकेबाट संवाददाता आलम खानको यो रिपोर्ट।
गाउँपालिकामै इलाका प्रशासन कार्यालय स्थापना भएपछि ससानाक प्रशासनिक कामका लागि पनि 45 किलोमिटर टाढा नेपालगंज जानुपर्ने सो क्षेत्रका बासिन्दाको बाध्यता अन्त्य भएको छ। इलाका प्रशासन कार्यालय नरायणपुरका प्रमुख माधव सिंहले भन्नुभयो,
चैतको मशान्तसम्मको टोटल नागरिकता जाने वंशजको नागरिकता हामीले 800, वैवाहिक नागरिकता 270, जन्मको नागरिकता 21 र प्रतिलिपि 60 गरी टोटल 1151 नागरिकता हामीले वितरण गरिसकेका छौँ। टोटल्ली यो प्रशासनिक काम हेर्दाखेरि त घर घरमै सिंहदरबार भन्ने जुन नारा छ नेपाल सरकारको, त्यो नाराको अनुभूति भएको जस्तो लाग्छ।
आफ्नै पालिकाबाट नागरिकता बनाउनदेखि प्रतिलिपि लिन नेपालगंज जाँदा निकै कष्ट हुने गरेको थियो भने पालिकामा इलाका प्रशासन कार्यालय स्थापना भएदेखि सहज रूपमा नागरिकता बनाउन पाएको स्थानीय चाँद खाँले बताउनुभयो।
नागरिकता यहाँ पाएगे तो भाडा बचगा, खाना बचगा, जायमा परेशानी फेर बचगे, नागरिकता बन्थ्यो तो अच्छी बात।
इलाका प्रशासन कार्यालय स्थापनाले जनतालाई ठूलो राहत भएको बताउँदै नरायणपुर 2 रोशनपुरवाका आरिफ खाँले भन्नुभयो, नेपालगंज जाँदा दैनिक 2000 रुपियाँ खर्च हुने गरेको थियो, तर अहिले पालिकामै नागरिकता बन्न सुरु भएदेखि पैसा र समय दुवैको बचत भएको छ।
कम से कम 2000 रुपियाँ खर्च होत रहत, एक एक आदमीके खाना महंगा, पानी महंगा, हर चीज भाडा भी महंगा, 2-3 आदमी तो कम्तीमा जाते रहे, तो कम से कम 4-5 हजार नेपाली 2-3 दिनमा जानो बच जाथे।
लामो संघर्षपछि नेपालगंजबाट पूर्वमा पर्ने दुर्गम क्षेत्रका रूपमा चिनिएको नरायणपुर गाउँपालिकाका सेवाग्राहीलाई नेपालगंज धाउनु पर्ने समस्या अन्त्य भएको नरायणपुर गाउँपालिकाका अध्यक्ष सैयद इस्तियाक अहमद शाहले बताउनुभयो।
संघर्ष करते करते 3 साल लगा के बाद यहाँ पे आ गया। यहाँ की जनता में बेहद खुशी इस बात की कि नरायणपुर में ऑफिस बन गया, इससे जनता को काफी लाभ हो रहा है।
35,000 जनसंख्या रहेको नरायणपुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय स्थापना भएपछि नागरिकलाई ठूलो राहतको अनुभूति भएको छ। आलम खान, रेडियो नेपाल।
बागमती नगर जिल्ला एकीकरण आयोजना गौरीघाटमा कार्यरत अमिन दिनेश प्रसाद यादव विरूद्ध 3,29,45,000 रूपियाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार यादवले 2063 भदौ 8 गतेदेखि 2081 असार 30 गतेसम्मको अवधिमा तलबी, पारिश्रमिक, आय भत्ता, नागरिक लगानी कोषबाट फिर्ता आएको रकम, आवास कर्जा लगायतका कुल वैध आमदानी 2,42,20,000 देखिएको छ। आयोगका अनुसार निजको कुल आय रकममा कुल व्यय रकम घटाउँदा 3,29,45,000 रूपियाँ ऋणात्मक रहे गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको देखिएको छ। 8 संघीय अस्पतालमा 15 नयाँ सेवा थप तथा विस्तार गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालमा सेवा थप तथा विस्तार गर्ने कार्यक्रम सार्वजनिक गर्नुभएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले संघीय अस्पतालको सेवा सुधार तथा विस्तारको नीति अन्तर्गत संघीय अस्पतालहरूमा सेवा थप्ने र विस्तार गर्ने कार्यक्रम वैशाखमा थपिने र विस्तार गरिने सेवा सार्वजनिक गरिएको बताउनुभयो। सोलुखुम्बुको खुम्बु क्षेत्रमा एकै दिन 700 पर्यटकको आगमन भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ। निकुञ्जका रेन्जर विवेक श्रेष्ठका अनुसार हिजो एकै दिन 660 विदेशी र 86 नेपाली पर्यटक रहेका उहाँले जानकारी दिनुभयो। मौसम अनुकूल भएसँगै लुक्लामा हवाई उडान बाक्लिएसँगै खुम्बु आउने पर्यटकको संख्या बढ़ेको तारा यर लुक्लाका इन्चार्ज अमृत मगरले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमाले आज नेपाल कम्युनिष्ट पार्टी स्थापनाको 76 वर्षका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कमलादेशस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज दिउँसो पार्टी स्थापना दिवसका अवसरमा विशेष कार्यक्रम गर्न लागि एमाले केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विक्रम सम्बत 2082 लागि 4 नयाँ पात्रो पञ्चाङ्गलाई स्वीकृति दिएको छ। समितिले नारायण निरौलाको आर्यावर्त, केशवराज जोशीको भृगु अंगिरा, ज्ञान प्रसाद भण्डारीको मुक्तिनाथ र खगेन्द्र प्रसाद अधिकारीको कश्यप पञ्चाङ्गलाई यस वर्षदेखि प्रकाशन गर्ने गरी स्वीकृति दिएको हो। गत वर्षसम्म समितिको स्वीकृति लिएर प्रकाशित हुने पञ्चाङ्गको संख्या 14 थियो। अब अन्तर्राष्ट्रिय समाचार। इसाई धर्मगुरू पोप फ्रान्सिसको 88 वर्षको उमेरमा हिजो निधन भएको छ। निमोनियाका कारण आराम गरिरहनुभएका पोप फ्रान्सिसले सेन्ट पिटर्स बेसिलिका बालकोनेबाट भ्याटिकनमा भक्तहरूलाई अभिवादन गर्नुहुँदै इस्टरको शुभकामना दिनुभएको थियो। उहाँले सेन्ट पिटर्स स्क्वायरमा भीड़लाई हात हल्लाउँदै आफ्नो परम्परागत ओर्वी शहर र विश्वलाई आशीर्वादमा उहाँले विचारको स्वतन्त्रता र सहिष्णुताको आह्वान गर्नुभएको थियो। क्याथोलिक धर्मगुरू पोप फ्रान्सिसको 88 वर्षको उमेरमा भएको निधनप्रति विश्व नेताहरूले श्रद्धाञ्जली दिनुभएको छ। विश्वभरका नेताहरूले उहाँको विनम्रता, करूणा र मानवताप्रतिको समर्पणको उच्च प्रशंसा गर्दै श्रद्धासुमन अर्पण गरेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोप फ्रान्सिसले सधैं युक्रेन र त्यहाँका जनताको शान्तिका लागि प्रार्थना गर्नुभएको सम्झँदै गहिरो दुःख व्यक्त गर्नुभयो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उहाँलाई बुद्धिमान, न्यायप्रिय र धार्मिक सहकार्यका पक्षपाती व्यक्तित्वका रूपमा वर्णन गर्नुभयो। बेलायती प्रधानमन्त्री केर स्मार्टरले पोपको नेतृत्व कठिन समयमा भए पनि साहसी र विनम्र रहँदै आउनुभएको बताउनु भएको छ भने राजा चार्ल्सले उहाँप्रति गहिरो श्रद्धा व्यक्त गर्दै मानिस र प्रकृतिप्रतिको प्रेम मार्फत धेरैको जीवनमा गहिरो प्रभाव पार्ने व्यक्तित्वको रूपमा उहाँलाई सम्झिनु भएको छ। अफगान अन्तरिम सरकारका सार्वजनिक स्वास्थ्य मन्त्रालयले हिजोदेखि मुलुकभर पोलियो विरूद्धको खोप अभियान शुरू गरेको छ। यो अभियान अन्तर्गत 5 वर्ष मुनिका 1,16,00,000 बालबालिकालाई पोलियो खोप दिने लक्ष्य रहेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता सरिफत जमान अमरखेलका अनुसार सोमबारदेखि बिहिबारसम्म चल्ने यो अभियान घर घर पुगेर खोप दिने ढाँचामा सञ्चालन हुनेछ। साथै 5 वर्ष मुनिका बालबालिकालाई भिटामिन ए पनि दिइनेछ। अब आर्थिक समाचार।
चालू आर्थिक वर्ष 2081-82 चैत मसान्तसम्मको 9 महिनामा नेपालले कुल 1,88,19,50,00,000 मूल्य बराबरका सामान निर्यात गरेको छ। यस अवधिमा भटमासको तेल मात्रै 62,78,23,30,000 रूपियाँ बराबरको निर्यात भएको छ। नेपालले गर्ने कुल निर्यात रकमको 1/3 भटमासको तेल निर्यातबाट आएको छ। 9 महिनामा 9,23,27,60,000 मूल्य बराबरको सूर्यमुखीको तेल निर्यात भएको छ। चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा मात्र 65.16% निर्यात बढेको संसार विभागले जनाएको छ। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष 2082-83 बजेटका लागि स्रोतको अभाव हुन सक्ने भएकोले रुग्ण र समस्याग्रस्त आयोजनामा जाने रकममा व्यापक कटौती गर्न सरकारलाई सुझाव दिएको छ। आयोगले आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफल गरी प्रस्तुत गरेको प्रतिवेदनले अर्थ मन्त्रालयलाई त्यस्तो सुझाव दिएको हो। आयोगले अनिवार्य दायित्वका क्षेत्रमा स्रोतको चाप देखिन सक्ने भएकोले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव दिएको हो। राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षका लागि 19,65,00,000,000 स्रोत अनुमान गरेर सोही सीमाभित्र रहेर बजेट ल्याउन सरकारलाई सिफारिश गरेको छ। आयोगको प्रतिवेदनमा अनिवार्य दायित्व अन्तर्गत कर्मचारी सुविधा, निवृत्ति भरण तथा उपदान लगायत शीर्षकमा खर्च परिणाम वृद्धि भएकोले थप स्रोत आवश्यक पर्ने देखिएको र पुनर्निर्माण, सामाजिक सुरक्षा, स्वास्थ्य बीमा लगायतका शीर्षकमा थप स्रोत परिचालन गर्नुपर्ने अवस्था रहेको उल्लेख गरेको छ। नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। सोमबार छाप भएको सुनको मूल्य तोलामा 1,91,000 रूपियाँमा कारोबार भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघि बिहिबार सुनको मूल्य तोलामा 1,90,600 रूपियाँ रहेको थियो। आइतबार भने सुनको मूल्य तोलामा 1,89,800 रूपियाँ कायम भई कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा 1,200 रूपियाँले बढेको छ। अन्तर्राष्ट्रिय कारले मकवानपुर हेटौँडाले लामो समयदेखि कर नबुझाउने 112 जना करदातामाथि कार्यवाहीको प्रक्रिया शुरू गरेको छ। कर नबुझाएका करदाताबाट करिब 60 करोड़ भन्दा बढी बकेउता उठाउन बाँकी रहेको भन्दै कार्यालयले बकेउता असुलीका लागि कार्यवाहीको प्रक्रिया अगाडि बढाएको हो। दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैंक खाता, आयात निर्यात र सम्पत्ति रोकथामका लागि कानूनी कार्यवाहीको प्रक्रिया अघि बढाएको प्रमुख कर अधिकृत युक्त प्रसाद सुवेदीले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय स्तरमा नेपाली खाना को प्रवर्धन गर्ने उद्देश्यले नेपाली दूतावास बेजिङले बेजिङमा नेपाली फूड फेस्टिभलको आयोजना गरेको छ। नेपाली पाक कला र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले नेपाल र चीन बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वार्षिकोत्सव तथा नेपाल भ्रमण वर्ष 2025 अवसरमा नेपाल फूड फेस्टिभल आयोजना गरिएको नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
सेवी स्मारक बी डिभिजन लीगमा श्रीकुमारी क्लब छैटौं स्थानमा उक्लिएको छ। सोमबार टुसाल युथ क्लबलाई श्रीकुमारीले 2-1 गोल अन्तरले हराए। इन्फा मैदानमा भएको खेलमा 11 मिनटमा श्रीकुमारीले अग्रता बनायो। निशान्त प्रधानले 11 मिनटमा गोल गरे। पहिलो हाफ 1-0 नतिजा सकियो। खेलको 76 मिनटमा विनोद धमालाको गोलमा श्रीकुमारीले अग्रता दोब्बर गर्यो। त्यसपछि खेल सकिन 6 मिनट बाँकी रहँदा सुजन माझीले टुसालका लागि गोल फर्काए, तर यो गोल सान्तोना गोलमा सीमित भयो। श्रीकुमारीको यो तेस्रो जित हो। 7 खेलबाट 9 अङ्कसहित 6 स्थानमा उक्लिएको छ। टुसालको भने यो 4 हार हो। 1 जित र 3 बराबरीमा उसँग 6 अङ्क रहेको छ। अखिल नेपाल फुटबल संघ एन्फाले सेदी स्मारक बी डिभिजन लीग क्लब सरस्वती युथको 3 अङ्क घटाएको छ। सातदोबाटो स्थित एन्फा मैदानमा जारी खेलमा सरस्वती युथले रिलिज पत्र बिना नै फरवार्डर धर्मेन्द्र बहादुर शाह ठकुरीलाई नयाँ बस्ती युथ क्लब विरूद्धको खेलमा मैदान उतारेको भन्दै अङ्क खोसेको हो। सरस्वतीले उक्त खेलमा धर्मेन्द्रकै निर्णायक गोलमा 1-0 नतिजा निकालेको थियो। अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला टोलीका लागि पहिलो पटक प्रो लाइसेन्सवाला प्रशिक्षक नियुक्त गर्नुभएको छ। एन्फाले सोमबार सूचना जारी गर्दै प्रो लाइसेन्सवाला प्रशिक्षकको आवेदन खुला गरेको हो। एन्फाले सिनियर महिला टोली सम्हालेको वा युथ राष्ट्रिय टीम सम्हालिसकेको हुनुपर्ने जनाएको छ। त्यस्तै कम्तीमा 2 वर्षको अनुभव भएको र ट्र्याक रेकर्ड पनि राम्रो भएको हुनुपर्ने जनाएको छ। एन्फाले एएफसी महिला एसियन कप छनौट 2026 लक्षित गर्दै प्रशिक्षकको आवेदन खुलाएको हो। एसियाली फुटबल महासंघ एएफसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमै लाओस प्रतिद्वन्दी पाएको हो। यी 2 बीचको खेल 29 जुनमा हुनेछ। नेपाल र लाओस समूह एफमा परेका छन्। यो समूहमा उज्बेकिस्तान र श्रीलंका पनि छन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदलिरहे। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाड़ी भागका केही स्थान र बाँकी प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनका साथै कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:33 भयो भने सूर्यास्त भरे साँझ 6:33 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आन्दोलनरत शिक्षकलाई तत्काल वार्तामा बसी विद्यालय फर्कन प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईद्वारा मन्त्री पदबाट राजीनामा। बाल बालिकालाई शिक्षाको अधिकारबाट वञ्चित नगर्न राष्ट्रिय मानव अधिकारको आन्दोलनरत पक्ष र सरकारसँग आग्रह। संघीय निजामती सेवा सम्बन्धी विधेयकमाथिको छलफल अन्तिम चरणमा र इसाई धर्मगुरू पोप फ्रान्सिसको 88 वर्षको उमेरमा निधन। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।